اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ یہ ہم پانچواں لیکچر پڑھ رہے تھے، پیج نمبر 45 پہ پڑھنا شروع کریں گے۔ تو یہ پیچھے ہم نے اس میں دیکھا کہ کثرت کا اجمال، اس چیپٹر کا عنوان تھا کثرت کیا ہے۔ تو باطن اگر وحدت ہے تو باہر جو ہے وہ کثرت ہے، ٹھیک ہے۔ اب یہ کثرت بنتی کیسے ہے، یہ ہوتی کیا ہے، یہ ساری چیزیں اس میں حضور مرشد کریم واضح کر رہے ہیں اور یہ فرما رہے ہیں کہ یہ سارا مخلوق اور خالق کے درمیان جو رشتہ ہے اس کی کیا سگنیفیکنس ہے، اس کی کیا امپورٹنس ہے، اور اس امپورٹنس کا یہ بات سمجھنی ہے ہمیں، اپنے ذہن نشین کرنی ہے کہ جب تک یہ رشتہ نہیں ہوگا ہم اسے بات کسی بھی چیز کو نہ باطنی طور پہ پہچان سکتے ہیں اور ظاہر میں دیکھنے کے باوجود اسے سمجھ نہیں سکتے۔ تو جب تک کوئی شے باطنی رخ میں موجود نہیں ہوگی وہ ظاہری شکل و صورت میں بھی نظر نہیں آ سکتی، یعنی سارے کا سارا ظاہری رخ جو ہے یہ باطنی رخ کا عکس ہے۔ اب اس بات کو بہت غور سے سمجھا جائے کہ جب اللہ تعالیٰ نے ہو جا کہا تو اللہ تعالیٰ کے ذہن میں کائنات جس طرح موجود تھی اپنی صفات کے ساتھ موجود ہو گئی، یعنی جس طرح سے وہ کائنات اللہ کے ذہن میں تھی، جس طرح سے کائنات اللہ کے ذہن میں موجود تھی وہ اپنی پوری صفات اور پوری آن بان کے ساتھ، اپنی ڈیٹیلز کے ساتھ سامنے آ گئی، یعنی ایگزسٹنگ ہو گئی، موجود ہو گئی، یعنی آدمی کی روح بھی وجود میں آ گئی، یعنی پوری کائنات کا یکجائی پروگرام تخلیق ہو گیا۔ اور یہ تخلیق اللہ تعالیٰ کے ذہن سے منتقل ہوئی ہے، اللہ تعالیٰ کے ہو جا کہنے سے، یعنی کن کہنے سے کبوتر، فاختہ، جنات، فرشتے، انسان اور زمین اور آسمان کے اندر تمام مخلوق موجود ہو گئی۔ انسان جب اللہ تعالیٰ کے ذہن میں موجود تھا تو وہ کبوتر سے بھی واقف تھا، فرشتوں سے بھی واقف تھا، جنت اور دوزخ سے بھی واقف تھا۔ اور جس طرح انسان کبوتر سے، فرشتوں سے واقف تھا، اسی طرح کبوتر بھی انسان سے واقف تھا۔ اب آ رہی ہے، ہو جا، ہو جا یعنی کن کے بعد، جب اللہ نے کن کہہ دیا تو جب اللہ تعالیٰ کے ذہن میں موجود پروگرام کا مظاہرہ ہوا تو اس مظاہرے کے ساتھ ساتھ وہ جو ایک دوسرے کی شناخت تھی وہ بھی منتقل ہو گئی۔ یعنی جب اللہ کے ذہن میں تھے تو ہر روح ایک دوسری روح سے آگاہ تھی، اب کبوتر سے، چڑیا سے، کتے سے، بلی سے، فرشتے سے، جنات سے، ہر چیز سے روح آشنا تھی، وہ آپ سے آشنا تھے۔ تو جب کن کہا گیا تو وہ ایک دوسرے کی شناخت بھی لوگوں میں منتقل ہو گئی، مخلوق کے افراد تک منتقل ہوتی چلی گئی۔ انسان جہاں اللہ تعالیٰ کے ذہن میں موجود تھا وہ جزو لا تجزا یعنی باطنی رخ ہے۔ کثرت میں چونکہ روح کی عکاسی ہو رہی ہے اس لیے کثرت کا ہر فرد انفرادی طور پر کثرت سے واقف ہے۔ اب یہ بات سمجھ لیں کہ پوری کائنات یکجائی طور پر لوح محفوظ پر نقش ہے اور لوح محفوظ پر یکجائی پروگرام نقش ہونے کا مفہوم یہ ہے कि कायनात का हर फर्द दूसरे फर्द की शनाख्त का इदराक रखता है, और यही बातनी रुख का देखना हुआ। अब हम खारजी रुख में देखने की तर्जें बयान करते हैं, यानी बातनी रुख में हम हर चीज से आशना है, अब जाहिरी रुख में देखने की तर्जें देखें। जब हम किसी इमारत के सामने खड़े हैं, अब जिस सिमत में खड़े हैं, यानी मशरिक में या मगरब में, यानी उस इमारत के मशरिक या मगरब या, ठीक है ना, तो इमारत का वही हिस्सा हमारे सामने, हम जिस जगह खड़े हैं उस जगह से हटकर कुछ फासले पर जाकर खड़े हो जाते हैं, तो चलने के बाद फासले पर दूसरी जगह खड़े होने में क्या हुआ, निगाह का जाविया बदल जाता है, यानी कुछ कदम चलने के बाद एक फासला तय करने से क्या होता है, निगाह का जाविया बदल जाता है। अब जाविये का तब्दील होने से, निगाह का जाविया तब्दील होने से इमारत का दूसरा हिस्सा हमारी नजरों के सामने आ जाता है। देखे ना, आप उसके शुमाल में खड़े हैं, आप थोड़ा सा दाईं तरफ मुड़ते हैं तो आप उसके मगरबी रुख को देखने लगे, मजीद दाईं तरफ मुड़े अब आप उसका जनूबी हिस्सा देख रहे हैं, मजीद दाईं तरफ जाएंगे तो आप में, तो इस तरह से हम उसके गिर्द घूमते जाएं, तो क्या होगा कि हमारी निगाह का जाविया बदलता जाएगा। निगाह का जाविया तब्दील होने से निगाह का इमारत का दूसरा हिस्सा हमारे नजरों के सामने आ जाता है। जूं जूं निगाह का जाविया बदलता जाएगा, इमारत के दीगर हिस्से हमारे सामने आते जाएंगे। ये है खारिज में देखने का तरीका, ठीक है ना। हम निगाह के जाविये को तब्दील करने के लिए ऐसी जगह खड़े हो जाते हैं जहां इमारत की तीन सिमतें हमारे सामने आ जाती हैं, और हम इमारत की तीन सिमतों को देख रहे हैं। तो जाविया निगाह तब्दील करने के लिए जरूरी है कि हम ऐसी जगह खड़े हों जहां से इमारत की तीन सिमतें नजर आएं। अब निगाह जाविया निगाह तब्दील करने के लिए जाहिरी निगाह में जाहिरी तौर पर मुशाहिदा करने में कुछ फासला तय करना होता है। फासला तय करने में मुझे आप सब की आवाजें माशाल्लाह खूब आ रही हैं, मुझे आप सब की आवाजें आ रही हैं, मैं कैसे कहूं आपको, हमारे कोई नेट में या तो आपके नेट में प्रॉब्लम है या मेरे, तो आप इसे रिकनेक्ट कर लें। हेलो, अब निकाह का ये जो बात है, हम अर्ज कर रहे थे कि फासला तय करने में क्या हुआ, जाविया निगाह तब्दील करने के लिए जाहिरी निगाह में जाहिरी तौर पर मुशाहिदा करने में कुछ फासला तय करना होता है। फासला तय करने में जमान और मकान दोनों जेरे बहस आ जाते हैं। 10 कदम उठाकर एक जगह से दूसरी जगह खड़ा होना ये मकानियत है, और 10 कदम उठाने में जितना वक्त सर्फ हुआ वो जमानियत है। अब मकानियत और जमानियत में सफर करने से जाविया निगाह तब्दील हो जाता है, एक देखना यह है कि आदमी नफ्स नफीस जमीन पर चलकर फासला तय करे। फासला तय करने में कुछ वक्त लगता है, फासला तय करने और वक्त लगने में निगाह का जाविया तब्दील हो जाता है। जाविया निगाह तब्दील करने का दूसरा तरीका यह है कि आदमी जहन के अंदरूनी नक्शो निगार पे अपने तस्वुर को मरकूज कर दे, तो जहन के ऊपर उन नकूश का खाका मुरतब होता है। उस खाके को देखने के लिए टाइम एंड स्पेस की जरूरत पेश नहीं आती। अब यही बात वहां पे लौह कलम में हजूर कलंदर बाबौलिया ने लंदन टावर को देखने की मिसाल से दिए। तो इससे दो कानून मुनकशिफ हुए, एक ये कि आदमी जिस तरह जाहिरी निकाह से देखता है, हजारों मील की मकानियत और दिनों और महीनों की जमानियत तय करके देखता है, वो तसव्वुराती माहौल में यानी तसव्वुराती कायदों और जाबितों के साथ जमानियत और मकानियत के बगैर भी चीज को देख सकता है। यानी जिस तरह हम टाइम एंड स्पेस में ट्रेवल करके किसी चीज को देखते हैं, इसी तरह हम इसे तसव्वुर में भी देख सकते हैं, ये कहा। अब ये अलग बात है कि जाहिरी आंखों से देखने में तस्वीर ज्यादा रोशन और वाजे होती है, लेकिन अगर तसव्वुराती निगाह कायम हो जाए या तसव्वुराती निगाह से देखना आदमी का इख्तियारी हो जाए, यानी उसके इख्तियार में आ जाए, यानी वो उसकी इतनी मश्क करे कि उसको वो अपने इख्तियार को एक्सरसाइज करे, तो वो धुंधला खाका भी रोशन और वाजे हो जाता है। यानी निगाह की कमजोरी को दूर करने के लिए आपको अपने इख्तियार को एक्सरसाइज करना है। दूसरा कानून ये है कि जब हम सफर कर दूसरा कानून ये है कि जब हम दूसरा कानून ये है कि जब हम सफर करते हैं तो हमारी निगाह का जाविया तब्दील हो जाता है। यानी दूसरा कानून, दो कानून है ना, एक ये कि जिस तरह हम जाहिरी निगाह से देखते हैं इसी तरह हम बातनी निगाह से भी देख सकते हैं। दूसरा कानून, जब हम सफर करते हैं तो हमारी निगाह का जाविया तब्दील हो जाता है। हो जा यानी कुन कहने के बाद हम लोहे महफूज से सफर करके आलम जू में आए तो हमारी निगाह का जाविया तब्दील हो गया। जैसे जैसे ये तनज़ल वाक्या होता रहता है निगाह का जाविया तब्दील होता रहता है, और इंसान ये बात जान लेता है कि खारजी हिस्से में जो कुछ है वो बातनी एहसास का नक्श है। जैसे जैसे बातनी एहसास में तनज़ल वाक़िया होता है और ज़ाविया निगाह में गहराई पैदा होती है तो वो चीजें बाकायदा ठोस नजर आने लगती हैं। ये दो कानून, इनको बहुत तवज्जो से समझ लें। एक तो ये कि जिस तरह हम जाहिरी निगाह से देखते हैं इसी तरह हम बातनी निगाह से भी देख सकते हैं। एक जाहिरी निगाह से देखने के लिए हमें टाइम एंड स्पेस से गुजरना पड़ता है, यानी टाइम स्पेंड करना पड़ता है और फासला तय करना पड़ता है, तब जाके हमारी निगाह का वो जाविया बनता है कि हम किसी चीज को देख सकें। अब तसव्वुराती निगाह से देखने के लिए जरूरी है कि हम अपने तसव्वुर की निगाह को इस्तेमाल करें, तो उसमें ना टाइम लगता है ना स्पेस में से गुजरना पड़ता है। और क्या होता है कि जो ही हम किसी चीज को अपने तसव्वुर में, जैसे फर्ज करें मैं एफल टावर का नाम लूं, तो एफल टावर का नाम लेते ही आपके जहन में एक तस्वीर लहराई। अब अगर आप इसे खुद अपने तौर पे इख्तियारी तौर पे देखना चाहें और आपकी नज़र में یعنی اختیاری طور پہ اپنے ارادے کے ساتھ جب آپ کریں گے تو یہ اس کی جزیات واضح ہوتی چلی جائیں گی. دوسرا یہ قانون بتا رہے ہیں کہ ہماری نگاہ کا زاویہ بدلتا ہے, ٹھیک ہے, تو اس کے دیکھنے سے چیزیں بھی بدلتی ہیں. یعنی جب ہم وہاں لوہے محفوظ میں تھے تو ہماری نگاہ کا زاویہ اور تھا, وہاں سے ہم سفر کر کے عالم جو میں آئے تو ہماری نگاہ کا زاویہ چینج ہو گیا, پھر وہاں سے نیچے آئے اس دنیا میں آئے, روشنیوں سے گزر کے رنگوں میں, رنگوں سے گزر کے مادی زون میں آ گئے تو ہماری نگاہ کے زاویے چینج ہوتے جا رہے ہیں. تو نگاہ کے زاویے کی یہ تبدیلی کو سمجھ لیں کہ خارجی حصے میں جو کچھ ہے وہ اصل میں ہمارے باطنی احساس کا نقش ہے. یعنی ہم جو کچھ بھی دیکھ رہے ہیں اس کا احساس ہمیں باطن میں ہوتا ہے, اور جیسے جیسے ہمارے باطنی احساس میں تنزل واقع ہوتا ہے اور زاویہ نگاہ میں گہرائی پیدا ہوتی ہے, چیزیں ٹھوس نظر آتی ہیں. اب اس کے بعد احساس کی درجہ بندی بتانے لگے. احساس کی درجہ بندی کیا ہے؟ یعنی احساس ہونا چاہیے نا, باطنی احساس, تو اس احساس کی درجہ بندی کو یوں سمجھیں کہ یہ یکجائی کا پروگرام جو ہے, یعنی کائنات کا یکجائی پروگرام کیا ہے, بھئی وہ اللہ تعالیٰ کا علم ہے. یعنی کائنات کا یکجائی پروگرام اللہ تعالیٰ کا علم ہے. اللہ تعالیٰ نے جب چاہا کہ اللہ کے علم میں کائنات کے خد و خال جس طرح موجود ہے ان کا مظاہرہ ہو, تو اللہ تعالیٰ نے کن فرمایا اور کائنات بن گئی. جب کائنات بن گئی تو کائنات کو صرف اپنے وجود کا علم تھا. کائنات کے افراد یہ نہیں جانتے تھے کہ وہ کون ہیں, کیوں ہیں, ان کو تخلیق کرنے والی ہستی کون ہے. تو اس جمود کو توڑنے کے لیے اللہ تعالیٰ خود کائنات کے سامنے آ گئے اور کہا میں ہوں تمہارا رب. کائنات کے افراد کو سب سے پہلے جس چیز کا علم ہوا وہ اللہ تعالیٰ کی آواز تھی. کائنات جب اس آواز کی طرف متوجہ ہوئی تو اس نے دیکھا ایک ہستی ہے جو رب کی حیثیت سے اپنا تعارف کرا رہی ہے. یعنی ایک ایسی ہستی جس نے ہمیں پیدا کیا, ہمیں علم بخشا, ہمیں سماعت اور نگاہ منتقل کی, اور ہمارے لیے وسائل پیدا کیے. جب ہم انسان کا تذکرہ اس وقت کے حالات میں کرتے ہیں جب اسے سماعت اور نگاہ منتقل نہیں ہوئی تھی, تو ہم اسے صرف احساس کا نام دیتے ہیں. دیکھیں نا, ہماری مادی زندگی میں اگر آپ ایک بچے کو پیدا ہونے کے بعد دیکھیں تو وہ بچہ نہ سماعت ہے اس کی کام کر رہی ہے, نہ اس کی نگاہ کام کر رہی ہے, لیکن اسے ایک احساس ہے کہ میں ہوں, اسی لیے تو وہ روتا ہے. اور جب اللہ تعالیٰ نے اپنے رب ہونے کا اعلان کیا اور کائنات نے اس آواز کو سن کر اللہ تعالیٰ کی طرف نگاہ اٹھائی اور اللہ تعالیٰ کو دیکھ کر اس کی ربوبیت کا اقرار کیا, تو اسے اپنے ہونے کا ادراک مل گیا. لیکن رمز کی بات یہ کہ انسان کو سب سے پہلے نگاہ منتقل ہوئی, یعنی انسان نگاہ کے علاوہ کچھ نہیں ہے. اب اس بات کو مولانا روم نے اس طرح فرمایا ہے کہ آدمی نگاہ ہے, اس کے علاوہ باقی سب فکشن. اب مولانا روم کے اصل الفاظ یہ ہیں کہ آدمی دید است, باقی پوست است. پوست کہتے ہیں کھال کو, پوست کہتے ہیں سب جو ظاہر میں نظر آ رہا ہے, اس لیے اسے فکشن کہا. اور نگاہ یہ ہے کہ آدمی اس بات سے واقف ہو کہ میں مخلوق ہوں اور میرا بنانے والا اللہ ہے. جب تک آدم کی نظر اللہ تعالیٰ کی ربوبیت کے اوپر نہیں ٹھہری اس کی حیثیت صرف احساس کی تھی، اور جب اس کی نگاہ اللہ تعالیٰ کے اوپر ٹھہر گئی تو اس کی اپنی حیثیت علم کی بن گئی. اب اس کے اندر دیکھنے اور سننے کے حواس پیدا ہو گئے. یہ ہے حواس کے پیدا ہونے کا اصل میکانزم. جب تک مخلوق کی نگاہ اپنے خالق پہ نہیں پڑتی اس کے اندر حواس پیدا نہیں ہوتے. اب ہمارے دیکھنے کی یہاں سے دو طرزیں متعین ہو گئی. تو دیکھنے کی دو طرزیں، ایک طرز یہ ہے کہ ہم کسی چیز کو باہر دیکھ رہے ہیں، اور دیکھنے کی دوسری طرز یہ ہے کہ ہم اس چیز کو اس طرح دیکھ رہے ہیں جو فی الواقع اس کی حیثیت ہے. اب آئینے کی مثال ہمارے سامنے، جب ہم کسی قدِ آدم آئینے کے سامنے کھڑے ہوتے ہیں، یہ مثال کو بڑی توجہ سے سمجھیں کہ ہم کسی قدِ آدم آئینے کے سامنے کھڑے ہو کر دیکھ رہے ہیں تو ہمیں اس آئینے میں اپنی صورت نظر آتی ہے، اور ہم یہ کہتے ہیں کہ ہم آئینہ دیکھ رہے ہیں، حالانکہ ہم آئینہ نہیں دیکھ رہے، آئینے کے اندر جو عکس ہے اسے دیکھ رہے ہیں. پہلے آئینے نے ہمیں دیکھ کر اپنے اندر جذب کیا، اور اپنے اندر جذب کرنے کے بعد ہماری تصویر کو منعکس کیا. اگر آئینہ ہماری تصویر کو اپنے اندر جذب کر کے منعکس نہ کرے تو ہم آئینہ نہیں دیکھ سکتے. اب دیکھنے کی دو طرزیں بن گئی. اب ایک دیکھنا بالواسطہ یعنی کہ میڈیم کے ذریعے دیکھ رہے ہیں، یعنی تھرو اے میڈیم، بالواسطہ کسی واسطے سے، اور ایک دیکھنا براہ راست دیکھنا یعنی میڈیم کے بغیر دیکھنا. اب براہ راست طرز کلام میں جب ہم دیکھنے کا تذکرہ کریں گے تو یہ کہا جائے گا کہ پہلے آئینے نے ہماری تصویر دیکھ کر اپنے اندر جذب کی، پھر ہم نے آئینہ دیکھا. یعنی ہم نے آئینہ نہیں دیکھا بلکہ آئینے کے دیکھنے کو دیکھ رہے ہیں. وہ آئینہ آپ کو دیکھ رہا ہے اور آپ کی تصویر جذب کر رہا ہے، اور وہ جو تصویر اس نے جذب کی ہے آپ اس کو دیکھ رہے ہیں. کیا ہوا؟ آئینے کے دیکھنے کو دیکھ رہے ہیں. اب یہی صورتحال زندگی کے تمام اعمال و حرکات کی. ہر انسان اپنے ذہن کو آئینہ تصور کرے تو دیکھنے کی براہ راست طرز فکر یہ ہوگی کہ کوئی بھی صورت یا شے پہلے ہمارے ذہن نے دیکھی، پھر ہم نے اس کو دیکھا. یعنی ہم جو کچھ دیکھ رہے ہیں اپنے ذہن کے دیکھنے کو دیکھ رہے ہیں. اب کلیئر ہو گیا آپ کو کہ جب ہم کسی چیز کو دیکھتے ہیں تو اس کا عکس ہماری آنکھوں کے لینز سے گزر کر ریٹنا پہ بنتا ہے، اور ہمارا ذہن اس عکس کو دیکھ رہا ہے. تو یہ دیکھیں جملہ کیا لکھا ہے، کہ ہر انسان اپنے ذہن کو آئینہ تصور کرے تو دیکھنے کی براہ راست طرز فکر یہ ہوگی کہ کوئی بھی صورت یا شے پہلے ہمارے ذہن نے دیکھی، پھر ہم نے اس کو دیکھا. یعنی ہم جو کچھ دیکھ رہے ہیں اپنے ذہن کے دیکھنے کو دیکھ رہے ہیں، یعنی ذہن دیکھ کر ہمیں مطلع کر رہا ہے کہ وہ یہ دیکھ رہا ہے، اور ہم سمجھتے ہیں کہ ہم دیکھ رہے ہیں. تو یہ جب ہم سمجھتے ہیں کہ ہم دیکھ رہے ہیں تو یہ ہے تو بالواسطہ یعنی میڈیم کے ذریعے، لیکن جب ہم سمجھتے ہیں کہ یہ ہمارا ذہن دیکھ رہا ہے تو آپ براہ راست ذہن سے دیکھنا سیکھ جاتے ہیں. یہ ہے اس کا اصل راز. کوئی خیال، کوئی تصور، کوئی شے اس وقت تک نگاہ کے لیے قابل قبول نہیں ہے جب تک وہ اس کی تصویر انسانی ذہن کی اسکرین پر پہلے سے منعکس نہ ہو. سن لیجئے، دوبارہ سنیں، بار بار سنیں. کوئی خیال، کوئی تصور، کوئی شے، یعنی چاہے آپ شے کو مادی حیثیت میں دیکھیں، چاہے اسے تصور کی صورت میں دیکھیں، چاہے خیال کی صورت میں دیکھیں، اس وقت تک نگاہ کے لیے قابل قبول نہیں ہے. یعنی نگاہ اس تک نہیں پہنچ سکتی جب تک اس کی تصویر انسانی ذہن کی سکرین پر منعکس نہ ہو. آپ خواب کیسے دیکھتے ہیں؟ اس وقت تو کوئی ٹھوس چیز ہمارے سامنے نہیں ہوتی، تو وہ ہمارے ذہن کی سکرین پر کچھ تصویریں چل رہی ہیں جس کو ذہن دیکھ رہا ہے. اب دوسری مثال لیں، ہمارے سامنے گلاس رکھا ہوا ہے، اس میں پانی بھرا ہوا ہے. اب بالواسطہ دیکھنے کی طرز یہ ہے کہ ہم گلاس دیکھ رہے ہیں جس میں پانی بھرا ہوا ہے. براہ راست یا روحانی طرزوں میں دیکھنا، یہ دیکھنا فکشن اور غیر حقیقی ہے. یعنی آپ گلاس دیکھ رہے ہیں، اس میں پانی بھرا ہوا ہے، اور اس کو ہم روحانی طرزوں میں کہتے ہیں کہ یہ فکشن ہے، یہ غیر حقیقی ہے. اب براہ راست طرز کلام کیا ہوگی کہ گلاس دیکھنے کے عمل کو اس طرح بیان کیا جائے گا کہ ہمارے ذہن کی سکرین پر نگاہ یعنی علم کے ذریعے گلاس کا عکس اور پانی کی ماہیت ہمارے لاشعور نے قبول کی. یعنی پانی اور گلاس کا پورا پورا عکس اپنے علم اور ماہیت کے ساتھ ہمارے اندر کی آنکھ نے دیکھ کر اس کے اندر تمام خد و خال اور نقوش کو محسوس کر لیا. اور باطنی نگاہ کا یہ محسوس کرنا ہی اصل میں دیکھنے کا عمل ہے. مختصر الفاظ میں اس بات کو اس طرح سمجھیے کہ روحانی نقطہ نظر سے دیکھنا باہر دیکھنا نہیں ہے. یہ جو ہم باہر دیکھ رہے ہیں، اصل میں ہم باہر نہیں دیکھ رہے، باہر پڑی چیزوں کے عکس کو دیکھ رہے ہیں. پہلے تو آپ اپنا یہ زاویہ نظر درست کریں، یہ زاویہ نظر درست کریں، کیونکہ ہم کسی بھی چیز کو براہ راست نہیں دیکھتے. اگر براہ راست دیکھنا ہے تو پہلے یہ ذہن میں بٹھا لیں کہ ہم کسی بھی چیز کو باہر نہیں دیکھ رہے، اس کا عکس ہمارے ذہن میں منتقل ہو رہا ہے. وہ باہر چیز موجودگی کی وجہ سے ہو یا آپ آنکھیں بند کر کے اس کا تصور کریں تو اس کا عکس بنے. یہ دو طریقے، دونوں طریقوں سے اندر ہی دیکھ رہے ہیں. اب اس بات کو اس طرح سمجھیے کہ روحانی نقطہ نظر سے دیکھنا باہر دیکھنا نہیں ہے. انسان کی نگاہ پہلے کسی چیز کے عکس کو لوٹا کر ذہن کی سکرین پر نقش کرتی ہے، اس کے بعد ہم اس چیز کو دیکھتے ہیں. اب ایک دیکھنا یہ ہے کہ ہمارے سامنے چیز رکھی ہے، اور ایک دیکھنا یہ ہے کہ ہمارے سامنے رکھی ہوئی چیز کا عکس ہمارے لاشعور پر نقش ہو رہا ہے اور ہم اسے دیکھ رہے ہیں. اب براہ راست طرز نگاہ یہ ہے کہ ہم اپنی روح کے دیکھنے کو دیکھ رہے ہیں، اسے کہتے ہیں براہ راست طرز فکر. براہ راست طرز فکر یہ کہ میں کسی چیز کو نہیں دیکھ رہا، میری روح مجھے دکھا رہی ہے. یہی وجہ ہے کہ جب انسان مر جاتا ہے تو باوجود کے اس کی آنکھ، آنکھ کا ڈیلا، آنکھ کی پتلی، تل، سب کچھ موجود ہونے کے باوجود کچھ نظر نہیں آتا. وجہ یہ ہے کہ جس چیز کے اوپر عکس منتقل ہو رہا تھا، اب اس عکس کا علم ہمیں نہیں مل رہا. یہی صورتحال موت کے علاوہ عام زندگی میں بھی پیش آتی ہے. مثلا ایک آدمی اندھا ہو گیا، اب اس کے سامنے ساری چیزیں رکھی ہوئی ہیں لیکن اسے کوئی نظر نہیں آ رہا. کیوں نظر نہیں آ رہا؟ اس لیے نظر نہیں آ رہا کہ جو چیز دیکھنے کا میڈیم بنی ہوئی تھی وہ موجود نہیں. یعنی آنکھ نے دیکھ کر کسی چیز کا عکس ذہن پر منتقل نہیں کیا. اب بعض مرتبہ ایسا بھی ہوتا ہے کہ آنکھیں ٹھیک ہیں لیکن دماغ کے سیلز جو انسان کے اندر سینسز پیدا کرتے ہیں، حسیات پیدا کرتے ہیں، یا وہ سیلز، وہ خلیے جو نگاہ کا ذریعہ بن کر تصویری خد و خال کو ظاہر کرتے ہیں، وہ معطل ہو جاتے ہیں. تو ऐसी सूरत में इंसान देख सकता है ना महसूस कर सकता है। निगाह के बाद ही इंसानी जहन में हयात का अमल दखल है, यानी जितने भी हयात के दर्जे हैं वो निगाह के बाद शुरू होते हैं। मसलन एक आदमी के चींटी काटती है, उसने चींटी को देखा नहीं लेकिन वो चींटी के काटने की तकलीफ महसूस करता है, यानी वो हिस जो आदमी के अंदर किसी भी तरीके से इल्म बनती है। अब ये चींटी का काटना उसको एक इल्म की वजह से हुआ, उसके हिसियात ने उस इल्म का इस्तेमाल किया, वो दर्द की लहर आई या उसके काटने का जो एहसास है वो इल्म बना तो उसे पता चला, उसने दिमागी इंसानी दिमाग को ये बता दिया कि किसी चीज ने काटा। कहना ये है कि आदमी को सबसे पहले जिस चीज का इल्म हासिल होता है, खा वो लम्स के जरिए हो, खा शामा यानी सूंघने के जरिए हो, खा समात के जरिए हो, खा बसारत के जरिए हो, ये एहसास का पहला दर्द है। आप घर में दाखिल हुए, आपको खुशबू आई कि मछली पक रही है, ये आपको मछली का इल्म घर में दाखिल होते ही हो गया, ये एहसास का पहला दर्ज है। अब किसी चीज को सुनना, फिर सुनने के बाद मफहूम अखज करना, ये एहसास की दूसरी दर्जा बन गई है। इंसान को जब किसी चीज का पहली मर्तबा इल्म हासिल होता है तो ये एहसास का पहला दर्ज है। देखना एहसास का दूसरा दर्ज है, सुनना एहसास का तीसरा दर्ज है। किसी चीज को सूंघ कर उसकी खुशबू या बदबू को महसूस करना, ये एहसास का चौथा दर्ज है। और छूना यानी लम्स, ये एहसास का पांचवा दर्ज है। और एहसास का सही नाम निगाह, इसलिए कि जब तक मखलूक की नजर खालिक के ऊपर नहीं ठहरती, एहसास की दर्जाबंदी नहीं होती। मखलूक हो जा के बाद जिस स्टेज पर मौजूद थी उसको सिर्फ ये ख्याल था कि मैं हूं, फिर उसको निगाह मिली, निगाह के साथ साथ वो कुव्वते समाज से आशना हुआ और उसके बाद वो दूसरी हिस्से मुंतकिल हो गई। अब ये सारे का सारा किस्सा जो है इसका लुबे लुबाब ये बना कि इंसान को पहले इल्म अता होता है, वो इल्म उसकी निगाह बनता है, फिर वो इल्म जो है वो दर्जा ब दर्जा सुनता है उसको, फिर सूंघता है, फिर उसकी खुशबू या फिर उसको छूता है। अब आप कहेंगे कि जी मैंने गिलास देखा, मुझे पता चल गया कि ये तो पानी है। तो गौर करें कि आपका इल्म जो है वो आगाह कर रहा है आपको कि गिलास, हालांकि आपका जहन भीगा नहीं, गिलास का ठोस पना आपके जहन से टच नहीं हुआ, लेकिन एहसास हो गया कि गिलास में पानी है या गिलास में दूध है। हम कैसे फर्क करते हैं? ये इतनी बारीकियों को समझने का नाम है असल में रूहानियत, क्योंकि ये सारी तहरीकात हमें रूह से मिलती हैं और इनको समझना जो है, जाहिर है कि अब ये एक बहुत बड़ा वसी सब्जेक्ट हो गया। इसका वही एक तरीका है कि आप ये बार बार जब मुतालिया फरमाएंगे तो इंशाल्लाह ये मफहूम जहन नशीन होते चले जाएंगे। तो हमने आज देखा कि कसरत के अजमाल में, अभी ये वादतुल वजूद और वादतुल शहूद पे मैं नहीं कर रहा, यहाँ पे हम रुक रहे हैं और इंशाल्लाह बाकी जिंदगी रही तो कल पढ़ेंगे। ठीक हो गया जी?